यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। कला र संस्कृतिका लागि नेपाली उर्वर भूमि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। ललितपुर र कैलालीमा गरी 10 जनामा हैजाको संक्रमण पुष्टि। सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य सेवा विभागको आग्रह। सुशासन र अर्थतन्त्रमा सुधार ल्याउनु नै सरकारको प्राथमिकता भएको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। र दक्षिण पूर्वी एसियाली मुलुकमा बढ़दो हेपाटाइटिस बी र सी संक्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको भनाई।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला संस्कृतिका लागि उर्वर भूमि भएको बताउनु भएको छ। लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज आयोजित कार्यक्रममा लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल ज्ञानको उद्गम स्थल भएको बताउनुभयो। वहाँले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान साहित्यकारहरू नेपालमा जन्मिएको सन्दर्भ उल्लेख गर्दै रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने कला र प्रतिभा नेपालीमा रहेको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीबाट 81 वर्षीय गौतमका मेरो इतिहास, नेत्रका 3 खण्ड काव्य र भूत पिचासका कथा कृति लोकार्पण गरिएको थियो। लेखक गौतमबाट अझै थप कृतिको आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उमेर ढल्के पनि स्वास्थ्यका लागि थुप्रै पद्धति, उपकरण र चिकित्सा विज्ञान विकास भइसकेकाले ज्येष्ठ नागरिकले रोगको चिन्ता गर्न नपर्ने बताउनुभयो। आफू 2 पटक मृगौला फेरेर पनि स्वस्थ नै रहेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले आविष्कार गरेका विधिलाई मानवीय हित र उपचारमा प्रयोग गर्न सक्नुपर्नेमा जोड़ दिनुभयो। ललितपुर र कैलाली जिल्लामा गरी 10 जनामा हैजाको संक्रमण पुष्टि भएको छ। ललितपुरमा 7 र कैलालीमा 3 जनामा हैजा पुष्टि भएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका निर्देशक डाक्टर एदु चन्द्र घिमिरेले जानकारी दिनुभयो। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले हैजाका जीवाणु संक्रमित खाना वा पानीको सेवनका कारण लाग्ने भएकाले सरसफाई तथा स्वच्छ खाने पानीमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। उहाँले व्यक्तिगत सरसफाई व्यवहारमा लागू भएको नदेखिएको र कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा मानिसहरू बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। यस्तै हैजा लगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि दिशा पिसाब गरेपछि वा बालबालिकाको दिशा धोएपछि साबुन पानीले कम्तीमा 20 सेकेण्डसम्म मिचीमिची हात धुनुपर्ने विज्ञहरूको सुझाव छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले डिजिटल नेपालले मुलुकमा आमूल परिवर्तन ल्याउने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरूङले डिजिटल नेपालले मुलुकमा आमूल परिवर्तन आउने हुँदा सरकार हाल डिजिटल नेपाल बनाउने अभियानमा लागेको बताउनुभयो। मन्त्री गुरूङले पछिल्लो समयमा अनलाइन र अनलाइन टेलिभिजनहरूले संचारमाथिको विश्वसनीयतामा प्रश्न उठ्ने काम गरेकाले त्यसको अब नियमन र अनुगमन गर्ने बताउनु आजै एमाले मध्य नेपाल नगर कमिटी लमजुङद्वारा आयोजित कार्यक्रममा संचार मन्त्री गुरूङले नेपाली कंग्रेस र नेकपा एमालेको गठबन्धन सरकारको प्राथमिकतामा सुशासन र अर्थतन्त्र सुधार रहेको बताउनुभयो। यसअघि स्थिर सरकार नहुँदा विकासले अपेक्षाकृत गति लिन नसकेको उल्लेख गर्नुहुँदै उहाँले वर्तमान सरकार सुशासन कायम गर्दै अर्थतन्त्र सुधारमा केन्द्रित हुनेमा जोड़ दिनुभयो। मन्त्री गुरूङले सरकारी विद्यालयमा सूचना प्रविधिको प्रयोग बढ़ाउनुका साथै निशुल्क इन्टरनेटको सुविधा उपलब्ध गराउने मन्त्रालयको योजना रहेको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरूरी रहेको बताउनु भएको छ। वीर अस्पतालको 135 वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले वीर अस्पतालभित्रका सबै इकाईको समन्वय हुनु आवश्यक रहेको बताउनुभयो। उहाँले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरू पारदर्शी बनाउन आवश्यक रहेको बताउनुहुँदै वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुनुपर्ने बताउनुभयो। मन्त्री पौडेलले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै इमर्जेन्सी सेवा अपरेशनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरूरी रहेको बताउनुभयो। कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डाक्टर भूपेन्द्र बस्नेतले वीर अस्पताल अति नै विशिष्टीकृत अस्पताल बनाउने गरी इमर्जेन्सी सेवालाई 100 विस्तार गर्न लागेको पनि जानकारी दिनुभयो। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले राष्ट्रिय शहीद तथा शान्ति पार्क व्यवस्थापन तथा संरचना निर्माणमा आवश्यक सहयोग गर्ने बताउनु भएको छ। राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती स्मारक विस्तारित बोर्ड तथा उद्यान व्यवस्थापन समितिले आज गोकर्णेश्वर 4 स्थित जगडोलमा आयोजना गरेको सन्दर्भ सामग्री पुस्तक विमोचन तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री शाहीले सरकारका तर्फबाट पार्कमा आवश्यक पर्ने सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो। मन्त्री साईले पार्कलाई थप व्यवस्थित र सुन्दर बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूटानी शरणार्थी र गिरीबन्धु टी स्टेटका फाइल कानून अनुसार अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाण्डौले आज जोरपाटीमा आयोजना गरेको 27 साधारण सभामा उहाँले नेपाली कंग्रेस र एमाले बीच भएको 7 बुधे समझदारी अनियमितताको अन्त्यका निम्ति भएको बताउनुभयो। उहाँले इमानदारीपूर्वक सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनुपर्ने बताउनुभयो। अनियमिततामा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउनु पर्नेमा जोड़ दिनुभयो। चितवनमा 300 जनाको परीक्षणका क्रममा 64 जनामा डेंगूको संक्रमण देखिएको छ। जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीका अनुसार यस वर्ष इच्छा कामना गाउँपालिकामा डेंगूको संक्रमण बढ़ेको छ। गाउँपालिकामा हालसम्म 45 जनामा डेंगूको संक्रमण देखिएको उहाँले बताउनुभयो। भरतपुर महानगरपालिकामा हालसम्म 6 जनामा डेंगू देखिएको छ। धनगढ़ी स्थित नोभा अस्पतालमा उपचाररत एक किशोरको मृत्यु भएको विषयलाई लिएर तनाव उत्पन्न भएको छ। परिस्थितिलाई नियन्त्रणमा लिन भन्दै सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरेका छन्। साउन 7 गते अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका 2 17 वर्षीय निवास राणाको गैराती मृत्यु भएको थियो। चिकित्सक र अस्पतालको लापरवाहीले राणाको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा ढुंगामुड़ा गरेपछि स्थिति तनावग्रस्त बनेको छ। उनीहरूले अस्पतालमा तोड़फोड़ समेत गरेका छन्। आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि कार्यवाही र उचित क्षतिपूर्तिको माग गरेका छन्। अहिलेसम्म राणाको शव अस्पतालमै राखिएको छ। कैलालीका प्रहरी प्रमुख एसपी पदम विष्टले परिस्थितिलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले केही सेल अश्रु ग्यास प्रहार गरेको बताउनुभयो। उहाँले शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताउनुभयो। रूपन्देहीको तिनौ नदीमा डुबेर 2 बालकको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका 1 सृजना नगरस्थित आफन्तकोमा गएका 2 बालक 12 वर्षीय विवश खत्री र 8 वर्षीय विप्रण पाण्डेको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनौ नदीमा पौडी खेल्न गएका 3 मध्ये 2 नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खबर गरेका थिए। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काली गण्डकी करिडोरको बागलुङ खण्ड 4 दिनदेखि ठप्प रहेको छ। पटक पटक अवरूद्ध सड़क सञ्चालनमा आएको 1 हप्तापछि साउन 8 गते बागलुङ नगरपालिका 10 दबल्याङमा पहिरोले सड़कको ट्र्याक नै बगाएपछि 4 दिनदेखि करिडोर ठप्प रहेको छ। वर्षा रोकिए पनि सड़कको ट्र्याक नै बगेकाले सड़क खुल्न समय लाग्ने काली गण्डकी करिडोर आयोजनाले जनाएको छ। सिन्धुलीका स्थानीय तह पालिकालाई बाल मैत्री ओड़ा घोषणा गर्न लागि परेका छन्। पालिकाहरूले बाल मैत्री ओड़ा घोषणाको लागि विभिन्न 51 सूचकमा काम गरिरहेका छन्। हालसम्म जिल्लाको 2 पालिकाको 5 ओड़ा बाल मैत्री घोषणा भइसकेका छन् भने अन्य ओड़ा पनि बाल मैत्री घोषणाको अन्तिम चरणमा छ। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
बाल बालमैत्री ओडा घोषणाका लागि बाल बालिकाहरूको भूमिका महत्वपूर्ण हुने भएकोले स्थानीय तहले बाल बालिका मार्फत गाउँ गाउँमा सूचना सन्देश जनचेतनामूलक नाटक जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। तीनपटन गाउँपालिकाको पालिका स्तरीय बाल सञ्जालकी अध्यक्ष मेनिसा राउत,
बाल बालिकाहरू नपढेका छन् भने विद्यालयमा ल्याएर पढाउनु पर्छ भनेर जनचेतनामूलक कार्यक्रमहरू गर्यौं, सड़क नाटक गर्यौं, र्याली गर्यौं।
बाल विवाह, छोरा छोरीमा हुने विभेद, बाल श्रम, बाल बालिकामाथि हुने हिंसाको विरूद्धमा बाल बालिकाहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम मार्फत आवाज उठाएका छन्। घर दैलो अभियान, बाल मैत्री ओडा घोषणाका लागि विभिन्न जनचेतनामूलक नारा लगाएर बाल बालिकाहरूले आफूलाई सक्रिय बनाएका छन्। फिकल गाउँपालिकाकी चाँदनी राणा मगर र तीनपाटन गाउँपालिकाका राम बहादुर मगर,
बाल क्लबको सदस्यहरू सबै भएर चाहिँ हामीले बाल हिंसाहरू गर्नुहुन्न भनेर हामीले गाउँमा र्याली निकालेर यस्तो काम गरेको।
विद्यालय स्तरको बाल क्लब र अर्को विद्यालयको बाल क्लब मिलेर एकै ठाउँ बसेर बाल बालिकाको क्षमता अभिवृद्धि हुने खालका कार्यक्रमहरू गर्यौं।
त्यस्तै जानुका आछामी पनि आफू बदलिएर समाज बदल्छु भनेर लागि परेकी छिन्।
सड़क नाटकहरू गर्यौं, बाल विवाहहरू रोक्नको निम्ति बाल विवाह गर्दाखेरि कस्तो कस्तो असरहरू पर्छ भनेर हरेक गाउँ गाउँमा गएर सड़क नाटकद्वारा सबैजनालाई हामीले चाहिँ महत्वपूर्ण सूचनाहरू दिएका छौँ।
स्थानीय तहले पनि बाल बालिकाहरूको सक्रिय सहभागिताको लागि प्राथमिकतामा राखेर काम गरिरहेको छ। तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगर,
हामीले लगानी बाल बालिकामै गर्नुपर्छ र चेतना पनि बाल बालिकाबाटै लानुपर्छ भन्ने हिसाबले बाल बालिकाका गतिविधिहरू के भए र त्यसलाई गाउँपालिकाले छुट्टै बजेटको व्यवस्था गरेको छ। अहिले निरन्तरता दिनको लागि सेमिनार गोष्ठी बाल क्लबहरूलाई तालिम दिने एक्टिभ गरेर राख्ने,
बाल बालिका मैत्री ओडा हुन बाल बालिकाको क्षेत्रमा बजेट विनियोजित, 100% बाल बालिका विद्यालय भर्ना, सबै बाल बालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बाल बालिकाको जन्म दर्ता लगायत न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ। बाल मैत्री स्थानीय शासन राष्ट्रिय रणनीति अनुसार स्थानीय तहलाई बाल मैत्री गराउनका लागि 51 सूचक पूरा गर्नुपर्ने उल्लेख छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली मुलुकमा बढ़दो हेपाटाइटिस बी र सी संक्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको बताएको छ। हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भए पनि यसको दीर्घकालीन संक्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र कलेजो फेल जस्ता गम्भीर रोगले मृत्यु निम्त्याइरहेको डब्ल्यूएचओको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिका अनुसार पछिल्लो समय दक्षिण पूर्वी एसियाली मुलुकमा कलेजोको क्यान्सर मृत्यु निम्त्याउने चौथो ठूलो कारण बनेको छ। बी र सी संक्रमणले यस क्षेत्रको लगभग 75% मानिसहरूको कलेजो फेल हुने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सन् 2022 यस क्षेत्रमा 70.5 मिलियन मानिसले भाइरल हेपाटाइटिस बी र सी संक्रमणको सामना गरिरहेका छन्। विश्वव्यापी रूपमा हेपाटाइटिस बी र सीले प्रतिदिन 3,500 मृत्यु हुने र प्रत्येक दिन 6,000 हेपाटाइटिसको नयाँ संक्रमित भेटिने गरेका छन्। कोविड 19 पछि सन् 2022 संक्रामक रोगहरूमा भाइरल हेपाटाइटिस र क्षयरोग मृत्युको दोस्रो प्रमुख कारण बनेको छ। यद्यपि प्रारम्भिक उपचारबाट हेपाटाइटिस बी र सी संक्रमण नियन्त्रण गर्न सकिने डब्ल्यूएचओले जनाएको छ। हेपाटाइटिस संक्रमणबाट विशेषतः नवजात शिशु र बालबालिकाहरू उच्च जोखिममा छन्। इजरायलले मध्य गाजा स्थित देर अल बलाह शहरमा रहेको एक विद्यालयमा आक्रमण गर्दा कम्तीमा 30 जनाको मृत्यु भएको छ। घटनामा 100 भन्दा बढ़ी मानिस घाइते भएका छन्। इजरायली सेनाले सो विद्यालयमा हमास लड़ाकाहरू लुकेर बसेकाले आक्रमण गरेको जनाएको छ। अक्टोबर 7 शुरू भएको इजरायल हमास युद्धका कारण 39,000 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् भने लाखौं मानिस विस्थापित भएका छन्। यसैबीच अस्ट्रेलिया, क्यानाडा र न्यूजील्याण्डले संयुक्त विज्ञप्ति जारी गर्दै युद्ध विरामको आह्वान गरेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि युद्ध अन्त्यका लागि प्यालेस्टाइनी विद्रोही समूहमासँग वार्ता गर्न आफू तयार रहेको बताउनुभएका छ। यसका लागि आफ्नो प्रतिनिधिमण्डल छिट्टै रोम पठाउने उहाँले जानकारी दिनुभयो। फ्लोरिडामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि नेतन्याहुले इजरायलले सम्भवतः यसै हप्ताको शुरूमा वार्ताका लागि आफ्नो प्रतिनिधिमण्डल इटली पठाउने बताउनुभयो। उहाँले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको गाजामा भएको त्रासदीबारे मौन नबस्ने अभिव्यक्तिबारे टिप्पणी गर्दै वार्ताका मामिलामा अमेरिका र इजरायल बीच मतभेद नरहेको बताउनुभयो। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेद्वारीको आधिकारिक घोषणा गर्नुभएको छ। संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि आधिकारिक रूपमा उम्मेद्वारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेको साथै हरेक मत कमाउन कड़ा मेहनत गर्नेछु र नोभेम्बरमा हाम्रो जीत हुनेछ, कमला ह्यारिसले सामाजिक सञ्जाल मार्फत बताउनुभयो। नोभेम्बर 5 हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीले आफ्नो उम्मेद्वारको रूपमा समर्थन जनाएको छ। यसअघि हिजो पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकी राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा नै समर्थन गर्नुभएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपालको बैंकिङ क्षेत्रले शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति लचिलो र सकारात्मक भएको प्रतिक्रिया दिएको छ। नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हाल मुलुकको वित्तीय बजारमा देखिएका समस्याहरू मौद्रिक नीतिले समाधान गर्न खोजेको बताउनुभयो। रेडियो नेपाल संघको कुराकानीमा अध्यक्ष केसीले मौद्रिक नीतिले कर्जा विस्तारको लक्ष्य लिएको, पुँजीको पर्याप्ततालाई खुकुलो बनाएकोले बैंकहरूको लगानी क्षमता बढ़ेर जाने उल्लेख गर्नुभयो। अबका दिनमा सरकारले आर्थिक नीतिलाई केही लचिलो बनाउँदै अघि बढ़ेमा मुलुकमा पुँजीगत खर्च बढ़ेर तन्त्रलाई सकारात्मक लयमा ल्याउन मौद्रिक नीतिले भूमिका खेल्ने पनि अध्यक्ष केसीले उल्लेख गर्नुभयो। गत आर्थिक वर्ष 2080-81 स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब 31.5 अर्ब रूपियाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापार सम्बन्धी तथ्याङ्क अनुसार नेपालले बढ़ी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तु पछि तेस्रो स्थानमा स्मार्टफोन लगायतका सामग्रीहरूको रहेको छ। गत आर्थिक वर्षमा स्मार्टफोन आयातमा मात्र 28.66 करोड़ 62,35,000 बराबर रकम बाहिरिएको थियो। गत आर्थिक वर्षमा 18,39,035 सेट स्मार्टफोन नेपाल भित्रिएका छन्। स्मार्टफोनको आयातबाट सरकारले 5,33,94,00,000 बराबर भन्सार राजस्व उठाएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ। गत आर्थिक वर्षमा 1,42,90,85,000 बराबरको 17,58,690 सेट टेलिफोन आयात भएका छन्। त्यस्तै हेडफोन आयातमा मात्र 65,93,00,000 रूपियाँ विदेशिएको छ। पूर्वी नाका काँकड़ वित्तबाट 2,96,41,94,000 मूल्य बराबरका 79,801 मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ। सोही अवधिमा 24,19,34,000 मूल्य बराबरका 21,994 मेट्रिक टन भेनियर उड भारत निर्यात भएको छ भने 2,71,79,00,000 मूल्य बराबरका 77,712 मेट्रिक टन प्लाईवुड भारत निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकड़ भित्ताका सूचना अधिकारी चन्द्रशेखर यादवले जानकारी दिनुभयो। मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज परसाईले भारतीय मुद्रा आर्जन गर्न र व्यापार घाटा न्यूनीकरण गर्न प्लाईवुड लगायतका कार्यजन्य उत्पादनको निर्यातले ठूलो योगदान पुर्याएको बताउनु। यसैगरी नेपालगंज भन्सार कार्यालयबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दोब्बर भन्दा बढ़ीले नेपाली प्लाईवुड भारतमा निकासी भएको छ। गत आर्थिक वर्ष 2080-81 नेपालगंज नाकाबाट 29,93,00,000 भन्दा बढ़ीको प्लाईवुड भारत निर्यात भएको नेपालगंज भन्सार कार्यालयले जनाएको छ। साउनको दोस्रो सातासम्म झापामा 92% भन्दा बढ़ी क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। झापामा धान खेती हुने कुल 75,000 हेक्टर क्षेत्रफल मध्ये 69,000 हेक्टर खेतमा धान रोपाई भएको छ, जुन 92% रहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो। गत वर्ष 85,750 हेक्टरमा बर्खे धान खेती गरिएको थियो भने 4,63,000 मेट्रिक टन धान उत्पादन भएको थियो। झापामा यस आर्थिक वर्षमा 1,16,000 मेट्रिक टन चैते धान उत्पादन भएको छ। झापामा यस आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रको सहयोगमा 6 पालिकाका 105 बिघा क्षेत्रफलमा मेसिनले रोपाई सम्पन्न भएको छ। कृषकहरूलाई मेसिनबाट रोपाई गर्दा लाग्ने रकमको 50% अनुदान समेत प्रदान गरिएको छ।
अब खेल समाचार रमेश टमटाबाट।
विश्व खेलकुदको महाकुम्भ 33 ग्रीष्मकालीन ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा औपचारिक रूपमा शुरू भएको छ। फ्रान्सको पेरिस स्थित सेन नदीमा शुक्रबार राति भव्य समारोहबीच उद्घाटन गरिएको हो। ओलम्पिकको औपचारिक उद्घाटन भए पनि केही खेल भने जुलाई 24 नै शुरू भइसकेका छन्। फुटबल, आर्चरी, रग्बी, सेभेन्स र ह्याण्डबल उद्घाटन अघि नै शुरू भइसकेका थिए। ओलम्पिकको इतिहासमा उद्घाटन समारोह रंगशाला बाहिर भएको पहिलो पटक हो। ओलम्पिकमा सहभागी टोलीलाई डुंगा र क्रूजमा राखेर सेन नदीमा मार्च पास गराइएको थियो। पेरिस स्थित पोन्ट दि अस्ट्रलिजबाट शुरू भएको मार्च पास विश्व चर्चित आइफल टावरमा पुगेर टुङ्गिएको थियो। कड़ा सुरक्षाबीच भएको उद्घाटन समारोहको मार्च पासका लागि 85 डुंगा प्रयोग गरिएको थियो। ओलम्पिक मार्च पासमा नेपालको झण्डा टेबल टेनिसका सेन्टु श्रेष्ठ र जुडो खेलाड़ी मनिता श्रेष्ठ प्रधानले बोकेका छन्। आईओसीले टोकियो ओलम्पिक 2020 संस्करणदेखि पुरूष र महिला खेलाड़ीलाई मार्च पासमा राष्ट्रिय झण्डा बोक्न दिन शुरू गरेको थियो। मार्च पासमा सेन्टु र मनिता सहित नेपालबाट 8 जनाको सहभागिता रहेको थियो। नेपाली टोलीका सेफ द मिशन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी एनओसी का उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, एनओसी की उपाध्यक्ष ज्योति राणा, एनओसी का सचिव रामजी बहादुर श्रेष्ठ, पौडी खेलाड़ी एलेक्जेन्डर शाह र ब्याडमिन्टन खेलाड़ी प्रिन्स दाहाल सहभागी हुनुहुन्थ्यो। मार्च पासमा नेपाल सहित नामिबिया र नाउरूको टोलीलाई एउटै डुंगामा राखिएको थियो। मार्च पास सहभागी 206 राष्ट्रका खेलाड़ी र अफिसियल गरेर करिब 7,000 मात्र सहभागी थिए। फ्रान्सले 100 वर्षपछि ओलम्पिक आयोजना गरेको हो। पछिल्लो पटक सन् 1924 8 संस्करण पेरिस शहरमै भएको थियो। नेपालबाट 6 खेलमा 7 खेलाड़ी सहभागी छन्। टेबल टेनिसमा सेन्टु श्रेष्ठ र ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरूष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन्। यस्तै पौडीको पुरूष 100 मिटर फ्री स्टाइलमा एलेक्जेन्डर शाह, महिलामा सुटिङकी सुस्मिताले 10 मिटर एयर राइफल, पौडीकी डुवाना लामाले 200 मिटर फ्री स्टाइल, जुडोकी मनिता श्रेष्ठ प्रधानले 57 केजी मुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन 42.19 किलोमिटरमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। सन्तोषीको खेल पेरिस ओलम्पिकको अन्तिम दिन अगस्त 11 तारीकमा छ। टेबल टेनिस र ब्याडमिन्टनमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो। पेरिस ओलम्पिकमा 206 राष्ट्रका करिब 10,500 खेलाड़ीले 329 स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक 4 वर्षको अन्तरालमा हुने ओलम्पिक यो पटक 3 वर्षमा भएको हो। 32 संस्करणको टोकियो ओलम्पिक सन् 2020 तय भए पनि कोविड 19 कारण सन् 2021 भएको थियो। नेपालले सन् 1964 टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेको भए पनि नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन। यसैबीच पेरिस ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेको छ। मिक्स टीम 10 मिटर एयर राइफलको फाइनलमा सेङ लिहाओ र वुहाङ युतिङको जोडीले दक्षिण कोरियाका केयुम जी हेओन र पार्क हाजुनको जोडीलाई 16-12 पराजित गर्दै स्वर्ण जितेको हो।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही, केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 1.4 मिलिमिटर। काठमाण्डुको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 8 फुट। पोखराको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 6.1 मिलिमिटर। र दिपायलको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 12.5 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कला र संस्कृतिका लागि नेपाल उर्वर भूमि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। ललितपुर र कैलालीमा गरी 10 जनामा हैजाको संक्रमण पुष्टि। सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य सेवा विभागको आग्रह। सुशासन र अर्थतन्त्रमा सुधार ल्याउनु नै सरकारको प्राथमिकता भएको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। र दक्षिण पूर्वी एसियाली मुलुकमा बढ़दो हेपाटाइटिस बी र सी संक्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको भनाई। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।